कथा संसारमा आज हामी कथाकार कृष्ण पौडेल मानसीको कथा भिक्षा पात्र प्रस्तुत गर्दैछौँ। आज तृष्णाको पाइला बङ्गलामुखी मन्दिरतिर लम्कँदैछन्, सँगै आठ पाइला पनि। गरुङ्गो छ उनको पाइला, जिउ नै भारी लागेको छ, मुटुको ढुकढुकी बढिरहेको छ एकनाथसँग। आज पनि सधैँ झैँ हुनेछ उसलाई लागिरहेछ, सधैँ झैँ उस्तै र उही प्रक्रिया फेरि दोहोरिनेछ। देखिनेछ ऊ, बोल्नेछ ऊ, थोरै हाँसे जस्तो गर्नेछ अथवा नारी सुलभ मुस्कुराउनेछ अनि थोरै लजाए जस्तो गर्नेछ र टाउको अलि निहुराउनेछ। सधैँ यस्तै गर्ने गर्थे उसले, गर्दै आएकी पनि छ। उसलाई सधैँ जसो गर्दै आएका यी क्रियाकलापदेखि डर छैन, असहजता छैन। ऊ अब अभ्यस्त भइसकेकी छ यी क्रियाकलापलाई सावधानीपूर्वक गर्नका लागि। तर पनि उसको पाइलामा सधैँभन्दा बढ्ता कम्पन उत्पन्न भएको छ। टाउको त हिजै साँझदेखि भारी बनेको थियो, तर ऊसँग बाध्यता छ, ऊ जानै पर्छ। हो, त्यो बङ्गलामुखी मन्दिरको परिसरमा खुबै सावधानीपूर्वक पूजा गर्नु, धार्मिक सहिष्णुता र आस्थाले सतृष्ण नभई बिना उत्साह बिना उमङ्ग परिचालित थिए ऊ मन्दिर परिसरमा। सधैँ झैँ प्रक्रिया दोहोरिनेछ आज पनि, अनि हातमा लाग्नेछ शून्य। यो उसको आत्माले भन्दै आएको भविष्यवाणी, किनकि विगतका दिनहरूमा भएकै यस्तै हो। लुगा लगाउ छानेर न उत्ताउलो, कपाल कोर तेल लगाएर अनि सीमान्त उचाइभन्दा धेरै तल रहेर शृङ्गार गर, साधारण तर राम्रो पनि देखिनुपर्छ। तोकिएको ठाउँमा पुग र त्यही मात्र गर जे जे आफ्नाभन्दा ठुलाले हराउँछन्। हो, विगत लामो समयदेखि उसले यो गर्दै आएकी छ र फरक फरक विवरणात्मक प्रतिक्रिया पनि सुन्दै आएकी छ। आखिर जति नै गरेर मिलाए पनि मैले त्यही सुन्नुपर्छ। हुँदैन, अहिले विचार छैन, केही दिन सोचौँला। होची, अग्ली, मोटी, दुब्ली, अनुहारमा दाग, छोरी धेरै, घर नराम्रो, आफन्त कोही भन्सारमा रहेनछन्, चिया खाने कप नभई गिलास त्यही पनि साइज नमिलेको, कोही सानो कोही ठुलो, बैठकको सजावट छुट्टा छुट्टै, मानवीय आकृतिको भिन्दा भिन्दै दृष्टिकोण, क्रिया प्रतिक्रिया जस्ता आए पनि बेप्रवाह परिवारको अभिलाषालाई पुरा गर्न तृष्णाले आफूलाई त्यसरी नै ढाल्दै गई। उनीहरूले जे जे भन्छन् जसो जसो भन्छन् त्यही मात्र गर्दै गई। आफ्नो अध्ययनलाई स्नातकोत्तर पार गराई, राम्रो जागिर खाने रहर थियो उसमा। पढाइ चाहिँ सकाई तर उसको जागिर खाने रहर रहरमै सीमित बन्न पुग्यो। छोरी मान्छेले जागिर खानु परेको छैन, पढिस भइहाल्यो। अरूले कमाएर ल्याएको राम्रोसँग पकाएर खाना दिने, पर पाहुनाको राम्रो सत्कार गर्ने, घर आँगन सफा राख्ने, घर हेर्ने, श्रीमानको स्याहार सुसार राम्रो गर्ने, सासु ससुरा नन्दआमाजुको मान मान्यता राख्ने, यति जाने पुगेको नि, त्यसको लागि अब बिहे गर्ने। जागिर खाने उसको विचारमा प्रतिक्रिया यस्तो पाएकी थिए उसले परिवारबाट। 21औं शताब्दीकी नारीमा पनि आफ्नो स्वतन्त्रताको हक छैन? जति नै शिक्षित भए पनि किन महिलाहरू हाम्रो समाजमा सधैँ वस्तुको रूपमा किनबेच हुन्छन्? अनादृत अनुतापमा चेपिनुपर्ने सधैँ? किन प्रदर्शन गर्न राखिन्छन्? मन परे दुई पैसाको सिन्दुरमा किनेर लान्छन्, नपरे छोड्छन्। के सधैँ महिलाको अस्तित्वलाई यसरी नै जोगाइराख्न दिने? के मैले आफू खुसी कुनै जागिर खाना पाउँदिनँ? मैले आफ्नो आत्मनिर्भरताका लागि जागिर खाना विद्रोह किन नगरौँ परिवारसँग? किन म आफ्नो इच्छालाई त्यसै मर्न दिउँ? म पनि केही गरेर देखाउँछु यो समाज र परिवारलाई। यस्तो नसोचेकी होइन उसले, उसमा आत्मबल नभएको पनि होइन। तर पनि जन्मिएर जान्ने भएदेखि घर परिवारबाट सिक्दै आएको संस्कारले बाटो छेक्छ उसलाई। छोरी मान्छे कम बोल, बाबु आमा र गुरु अनि आफूभन्दा ठुलाले भनेको मान र उनीहरूलाई कहिल्यै अपमान नगर। यी सबै अर्ती र उपदेशको बरखिलाफमा ऊ कसरी जान सक्थे यतिका वर्षसम्म सिक्दै आएको संस्कार मान्यताको सीमा उल्लङ्घन गर्न? त्यसैले परिवारको आग्रहमा बिहे गर्न राजी भई सुरु भयो अब प्रक्रिया। त्यति बेला स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए। कक्षामा सधैँका साथीभाइभन्दा अचिनारो आकृति देखा पर्यो एक दिन। ऊ सशङ्कित भए। अघिल्लो साँझ उसको बिहेको कुरा चलेको थियो। अन्तरात्मामा कता कता भए भए पनि साथीहरूको बिचमा प्रसङ्गवश सिर्जना भएका अवस्थामा ऊ हाँसिरहे अनि बोलिरहे। घर पुगी सोधाभर भयो, कलेजमा कोही नयाँ मान्छे देखिस्? अँ देखेँ, कस्तो थियो? थाहा छैन, देखिनस्? देखेँ तर ख्याल गरिन। कलेजमा जो पनि त आउन सक्छन् मान्छेहरू, कतिजनाको ख्याल गर्नु? ए राम्रै भयो, छोरी मान्छेले सिट ठाडो गरेर त्यसरी लोग्ने मान्छेको अनुहार पनि हेर्नुहुन्न नि। आमाको कडा विचार थियो। उत्साहपूर्वक घरमा सबैले चर्चा गर्न थाले बिहेको सम्बन्धमा। एमए पढेको रे, के हो सरकारी जागिर पनि खान्छ रे। तर उसलाई भने पटक्कै मन परेको होइन। त्यस्तो कहाँ के नमिलेको के नमिलेको, त्यसले मात्र मन पराएर हुन्छ त? मैले मन पराउनु पर्दैन? नाइ गर्दिनँ म त त्योसित बिहे, छ्या त्यस्तोसँग पनि। उसलाई बिस्तारै बिस्तारै त्यस मान्छेप्रति घृणा उत्पन्न हुँदै जान्छ। उसप्रतिको आकर्षण नजिक होला भन्दा झन्झन टाढा गइरहेको थियो। एक सातापछि थाहा भयो, हुन्न रे, मन परेन रे उसलाई तृष्णा। किन? उत्ताउली उत्ताउली बढी हाँस्ने। तृष्णाको हर्षको उच्छ्वास उत्पुलक भयो। आफूलाई स्वतन्त्र भएको महसुस गरी, खुल्ला, एकदमै खुल्ला, स्वतन्त्र, भर्खरै जेलबाट छुटेको कैदी झैँ। न हातमा हत्कडी न खुट्टामा नेल, तर घरमा सबैले उसलाई गाली गर्न थाले। यत्तिका गाली गर्दा गर्दै सम्झाउँदा सम्झाउँदै उत्ताउली हुनुपर्ने, धेरै हाँस्नुपर्ने, कलेज गएर खुरु खुरु पढेर आउनु नि, किन इतरिनुपर्ने? करिब 15 दिन उसलाई कलेज जान दिइएन। त्यसपछि वरपरको समाजको डरले पनि ऊ फेरि कलेज जान थाले। क्रम उही थियो, दोहोरियो, प्रतिक्रिया आयो, बोल्दै नबोल्ने घोषे रहेछ। फेरि घरमा रडाको मचिन थाल्यो। दुई दुईवटा सुपुत्र गुमे, के गर्ने, बोल्ने या नबोल्ने, हाँस्ने या रुने, जे गर्दा पनि सुख छैन। तृष्णा आफैसित रिसाउन थाली, निस्सासिन थाली मनभित्र खेलेका तर्कनहरूबाट। रात दिन एउटै लाग्न थाल्यो। उज्यालो अँध्यारो, आराम थकान, हाँसो खुसी सबै एकनाश लाग्न थाल्यो उसलाई। निस्सनिग्ध अवस्थाबाट पार हुने सम्भावना पनि थिएन। परिवारलाई उसको बिहे गर्नुपर्ने अभिभारा झनै टटकारो बनिरहेको थियो। त्यसैले रोकिएन हेर्नेहरूको भिड। कालो, गोरो, अग्लो, होचो, रोजगार, बेरोजगार, धनी, घरानिया, डाक्टर, इन्जिनियर, ओहो वर्ग छुट्याउनै गाह्रो। लामो समयदेखिको घर परिवारको इच्छा सायद अब पुरा हुन लाग्यो। ऊ कलेजबाट भर्खरै घर फर्केकी थिए। ढोकाको सङ्घारमा पाइला राख्न नपाउँदै उसले नदेख्नुपर्ने देखि, नहेर्नुपर्ने उसका आँखाले हेरे तिनै आँखालाई। ऊ डराए, जघन्य अपराध गरे झैँ गरे। दुवै गालाबाट रगत चुहिएला जस्तो भयो। जाडोको समय थियो तर उसको शरीरबाट पसिना आइरह्यो निरन्तर। उकुस मुकुस भयो उसलाई, सम्झी फेरि उसलाई परिवारले गाली गर्नेछन्। त्यो दुई नजरले विश्लेषण गर्नेछ अर्को नयाँ कोणबाट। एउटै लेखलाई समालोचकहरूले फरक फरक दृष्टिकोणबाट विवेचना गरे जस्तै, को हुँ म, मेरो अस्तित्व किन सधैँ मलाई रत्न पार्कमा बिक्रीका लागि राखेको वस्तु बनाइन्छ? मानवीय अस्तित्व छ भन्ने किन ठान्दैनन् मान्छेहरू ममा? शताब्दीयौँदेखि किन महिलाको अस्तित्व यसरी गिरिरहेको छ? केवल पुरुषका लागि एउटा खेलौना, पसलमा राखिएको सामान, जसले पनि खरिद गर्न सक्ने, छानी छानी, तौली तौली। के महिला हुनुमा नै आफ्ना सबै इच्छा अभिलाषालाई तिलाञ्जली दिनुपर्ने? सधैँ अर्काको चाहना अनुरूप उनीहरूको साध्यका लागि मात्र साधन? पीडित अस्तित्वको चलायमान भावना आखिर जहाँ पुगे पनि सत्य र यथार्थ तितो नै थियो उसको लागि। पल्लो कोठाबाट कान थापेर सुनिरहे उसले त्यो नजरको प्रतिक्रियालाई। नानीले केही काम पनि गरेकी छन् कि? अह छैनन्, बाबुले भने। पढाइ मात्रै सबैभन्दा ठुलो मानिँदैन, सँगै त्यसको अभ्यास पनि भए झन् राम्रो। बाबु केही बोलेका थिएनन्। फेरि उसैले भन्यो, आजभोलिका महिलाहरू अनुजीवी हुन चाहँदैनन्, स्वनिर्भर हुन चाहन्छन्। पहिला पहिलाको जस्तो पुरुषको आम्दानीमा उनीहरू रमाउन सक्दैनन्। त्यसैले उनीहरूले चाहेको खोजेको वातावरण दिन सक्यौँ भने सुखद दाम्पत्य जीवन प्राप्त गर्न सकिन्छ र परिवार सुखी हुन्छ। झ्यालको सानो चरबाट देखिरहेकी थिए बाबुको अनुहार रातो भई टाउको निहुरिएको, आमाको अनुहार सोहोरिएको र नैराश्यताले भरिपूर्ण भएको दाजुलाई। बाबुले केही बोलेका थिएनन्। फेरि उसैले थप्यो, हुन त नानी असल छन्, पढाइ पनि राम्रो रहेछ, केही काम पनि गरेकी भए सुनमा सुगन्ध हुन्थ्यो। त्यसो त पछि काममा लगाए पनि हुन्थ्यो, तर कामको अनुभव गरिसकेका महिलाहरू बढी व्यवहारिक हुन्छन्। नानीलाई अब कुनै राम्रो काम खोजेर जागिर खान पठाउनु भए राम्रो, मेरो सल्लाह मात्रै हो, पछि अरू राम्रो अवसरहरू मिल्न सक्छ। यस सम्बन्धमा मेरो निर्णय तपाईँहरूको इच्छा र चाहना विपरीत हुनसक्छ, त्यसैले चित्त नदुखाउनुहोला। हस्त म लाग्छु। आफ्ना सबै कुरा एकोरो सकाएर सँगै आएका बाबु काका बाबु विदाईको अभिवादनसँगै घर बाहिरिन्छन्। सबै भुइँतिर हेरिरहन्छन्। वातावरण शान्त हुन्छ। टाउको उठाएर बोल्ने आँट छैन कसैलाई। त्यो दिनदेखि करिब 2-3 महिना घरमा फेरि बिहेको प्रसङ्ग उठेन। उसले थाहा पाई त्यो नजर इन्जिनियरको रहेछ। कस्तो उच्च विचार, वास्तवमा आदर्श व्यक्ति हो ऊ। उदार भावना सम्पूर्ण महिलाप्रति, समयको मागलाई कस्तोसँग जानेको। आखिर पढेर उच्च स्थानमा पुगेका सबै त्यस्तै हुन्छन् होला, तर होइन, ऊ हजारौँमा एक हो। हो, ऊ अलौकिक मानव अस्तित्व हो, अनुपाम्य व्यक्तित्व, जसमा पुरुषत्वको अहम भाग पटक्कै छैन। एकै पटक मात्र बोल्न पाएको भए, तर होइन, मेरो बोली झन् उसलाई झर्को लाग्न पनि त सक्थ्यो नि। नबोलेकै ठिक छ। ओहो, उसँग साक्षात्कार हुने महिलाको आगत, आहा, क्या सुख, क्या आनन्द। मायालु र दयालु पनि उत्तिकै होला जस्तो छ। कस्तो नरम र मिठो शैलीमा बोलेको थियो ऊ। आजभोलि तृष्णाको मस्तिष्कमा त्यही आकृति नाचिरहन्थ्यो। हो, त्यही इन्जिनियरको आकृति, त्यही अहम बिनाको मान्छे, त्यही ढोकाको सङ्घारमा जुधेका नजर अनि झ्यालको चरबाट कान थापेर सुनेका शब्दहरू। रात बित्यो, दिन ढल्यो, क्रम जारी नै रह्यो। विपनामा विस्मृत त्यो घटना सपनामा सञ्चारित हुने गर्दथ्यो। सधैँ जसो उही आकृति आउँथ्यो नजिक, बोल्दैनथ्यो, केही बेरपछि कुरा गर्न नपाउँदै फेरि टाढा हुन्थ्यो। हो, विपनामा दृष्टि बाहिर रहेको त्यो प्रतिबिम्ब सपनामा सधैँ ढोकाको सङ्घारमा देखा पर्थ्यो र क्षणभरमै विलीन हुन पुग्थ्यो। हजारौँले तौलेका थिए उसलाई। सबैको तौलिने प्रक्रिया र उसको तौलिने प्रक्रिया फरक लाग्यो तृष्णालाई। गाली पनि मिठो गाली, तितो अवश्य हो तर मिठो तित्यो, सायद यस्तै नमिठो अनुभूति र तितो सत्यमा पनि सहानुभूति अनि सुसुप्त माया। को हो, किन म उसको बारेमा यति धेरै सोच्ने गर्छु? नचाहेरै र नसम्झेरै पनि कता कता कोप्छ उसको सम्झनाले चस्क्क मलाई। आखिर ऊ मेरो ग्राहकहरूमध्येको एउटा ग्राहक हो जसले तौलेर छोड्यो। ऊ मेरो शुभचिन्तक मित्र कसरी बन्न सक्छ? उसो भए यो उसैको सम्झना सञ्चार किन? विभिन्न किसिमको विचारहरूको द्वन्द्व समाप्त हुन नपाउँदै उसका पाइलाहरू बिस्तारै मन्दिर परिसरमा प्रवेश गर्न पुग्छन्। दिदी बुवा अनि दाजुसँगै पूजा गर्न मन्दिरभित्र पस्छे अनि बाहिर निस्कन्छे। एउटा ग्राहक मन्दिर परिसरमा ढुकेर बसिरहेको पाए उसले। केही टाढा गएर ऊ उभिरहन्छे उसकी दिदीसँगै। केही समयपछि पुरुष आवाज कानमा ठोक्किन आइपुग्छ। अहिले जाउँ, उहाँहरूले 2-3 दिनपछि खबर गर्नुहुन्छ रे। सायद कौतुकीको आवाज हुनुपर्छ। ऊ फेरि एकपटक झस्किन्छे अनि तुरुन्तै स्मरण हुन्छन् ती घटनाक्रमहरू जुन अतीत बनिसकेर पनि आगत लाग्छ उसलाई। फेरि एकपटक चेपिन्छे ऊ विगत र आगतको बिचमा, थिचिन्छे, अचेटिन्छे। केही बेर अघि मन्दिरभित्र बिताएको क्षण थोरै भए पनि शान्तिपूर्ण भए जस्तो लाग्छ। नैराश्यताले भरिएका चार तस्विरहरू फेरि घर फर्कन्छन्। यदि उताबाट हुन्छ भने तैँले बिहे गर्नुपर्छ, आमाको आवाजले कोठा प्रवेश गर्छ। गर्दिन। किन? मलाई मन परेन। बुढी भइसक्दा पनि अझै रोजेर बस्ने? आक्रोश थियो अनुहारमा। किन, केटाहरूले मन नपार्नु हुने, मैले नहुने? थाहा छ तपाईँलाई मलाई कतिजनाले मन पराएनन्। त्यति बेला मेरो मन पराइले सार्थकता पायो? थाहै नपाए उसको अन्तर्मनमा पीडा झस्कियो। चारै आँखामा आँसु भरिए। तृष्णाको लागि जवाबमा आमासँग कुनै शब्द थिएनन्। एकैछिनको मौनतापछि केही नबोली उनी कोठा बाहिरिन्। आखिर उही भयो जुन तृष्णाले सोच्दै आएकी थिए। परिवारले फेरि एकपटक मौनताको खास्टो ओढ्यो। उसको ग्राहक सङ्ख्यामा वृद्धि भयो, उसको पीडामा कमी भएन। तृष्णाको विपना जति पीडादायक हुन्थ्यो त्यसको एक अंश शान्ति मिल्दथ्यो त्यति बेला, जति बेला उत्तमोत्तम उदाराशय व्यक्तित्वसँगको साक्षात्कार हुन्थ्यो केवल सपनामा। अनि सूर्योदयसँगै फेरि उसको मनमा त्यही आकृतिप्रति सहानुभूति जाग्थ्यो। ऊ नचाहेर पनि सोच्न बाध्य हुन्थे उसैको बारेमा। क्रम उही छ। रत्न पार्कमा सामान किन्न आउने ग्राहकको भिड अझै घटेको छैन। ऊ सोचिरहेकी हुन्छे, एउटै ग्राहक एउटै पसलमा दुई पटक आइदिए हुन्थ्यो नि। कथा संसारमा आज हामीले कथाकार कृष्ण पौडेल मानसीको कथा भिक्षा पात्र प्रस्तुत गर्यौँ। तपाईँलाई कथा संसार कस्तो लाग्छ? आफ्नो प्रतिक्रियाहरू हामीलाई लेखी पठाउनुहोला। हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com। कथा संसारमा तपाईँ आफ्ना कथाहरू पनि पठाउन सक्नुहुन्छ। कथा संसार नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको एउटा छुट्टै साहित्यिक प्रस्तुति हो। नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू तपाईँ www.nepalireadionyc.com सुन्न सक्नुहुन्छ। कथा संसारमा सँगै डुल्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
यो बाटोमा कति कडा कति